دوسرا سیموئل باب 19۔ یوآب کو اطلاع دی گئی، بادشاہ روتے روتے ابیسلوم کا ماتم کر رہا ہے۔ جب فوجیوں کو خبر ملی کہ بادشاہ اپنے بیٹے کا ماتم کر رہا ہے تو فتح پانے پر ان کی ساری خوشی کافور ہو گئی۔ ہر طرف ماتم اور غم کا سما تھا۔ اس دن داؤد کے آدمی چوری چوری شہر میں گھس آئے، ایسے لوگوں کی طرح جو میدان جنگ سے فرار ہونے پر شرماتے ہوئے چپکے سے شہر میں آ جاتے ہیں۔ بادشاہ ابھی کمرے میں بیٹھا تھا، اپنے منہ کو ڈھانپ کر وہ چیختا چلاتا رہا، ہائے میرے بیٹے ابی سلوم، ہائے ابی سلوم، میرے بیٹے، میرے بیٹے۔ تب یوآب اس کے پاس جا کر اسے سمجھانے لگا، آج آپ کے خادموں نے نہ صرف آپ کی جان بچائی ہے بلکہ آپ کے بیٹوں، بیٹیوں، بیویوں اور داشتاؤں کی جان بھی، تو بھی آپ نے ان کا منہ کالا کر دیا۔ جو آپ سے نفرت کرتے ہیں ان سے آپ محبت رکھتے ہیں، جبکہ جو آپ سے پیار کرتے ہیں ان سے آپ نفرت کرتے ہیں۔ آج آپ نے صاف ظاہر کر دیا ہے کہ آپ کے کمانڈر اور دستے آپ کی نظر میں کوئی حیثیت نہیں رکھتے۔ ہاں، آج میں نے جان لیا ہے کہ اگر ابی سلوم زندہ ہوتا تو آپ خوش ہوتے، خواہ ہم باقی تمام لوگ ہلاک کیوں نہ ہو جاتے۔ اب اٹھ کر باہر جائیں اور اپنے خادموں کی حوصلہ افزائی کریں۔ رب کی قسم، اگر آپ باہر نہ نکلیں گے تو رات تک ایک بھی آپ کے ساتھ نہیں رہے گا۔ پھر آپ پر ایسی مصیبت آئے گی جو آپ کی جوانی سے لے کر آج تک آپ پر نہیں آئی ہے۔ تب داؤد اٹھا اور شہر کے دروازے کے پاس اتر آیا۔ جب فوجیوں کو بتایا گیا کہ بادشاہ شہر کے دروازے میں بیٹھا ہے تو وہ سب اس کے سامنے جمع ہوئے۔ اتنے میں اسرائیلی اپنے گھر بھاگ گئے تھے۔ اسرائیل کے تمام قبیلوں میں لوگ آپس میں بحث مباحثہ کرنے لگے، داؤد بادشاہ نے ہمیں ہمارے دشمنوں سے بچایا اور اسی نے ہمیں فلسطینیوں کے ہاتھ سے آزاد کر دیا، لیکن ابی سلوم کی وجہ سے وہ ملک سے ہجرت کر گیا ہے۔ اب جب ابی سلوم، جسے ہم نے مسا کر کے بادشاہ بنایا تھا، مر گیا ہے تو آپ بادشاہ کو واپس لانے سے کیوں جھجکتے ہیں؟ داؤد نے صدوق اور ابیاتر اماموں کی معرفت یہودا کے بزرگوں کو اطلاع دی، یہ بات مجھ تک پہنچ گئی ہے کہ تمام اسرائیل اپنے بادشاہ کا استقبال کر کے اسے محل میں واپس لانا چاہتا ہے۔ تو پھر آپ کیوں دیر کر رہے ہیں؟ کیا آپ مجھے واپس لانے میں سب سے آخر میں آنا چاہتے ہیں؟ آپ میرے بھائی، میرے قریبی رشتے دار ہیں، تو پھر آپ بادشاہ کو واپس لانے میں آخر میں کیوں آ رہے ہیں؟ اور ابی سلوم کے کمانڈر اماسا کو دونوں اماموں نے داؤد کا یہ پیغام پہنچایا، سنیں، آپ میرے بھتیجے ہیں، اس لیے اب سے آپ ہی یوآب کی جگہ میری فوج کے کمانڈر ہوں گے۔ اللہ مجھے سخت سزا دے اگر میں اپنا یہ وعدہ پورا نہ کروں۔ اس طرح داؤد یہودا کے تمام دلوں کو جیت سکا اور سب کے سب اس کے پیچھے لگ گئے۔ انہوں نے اسے پیغام بھیجا، واپس آئیں آپ بھی اور آپ کے تمام لوگ بھی۔ تب داؤد یروشلم واپس چلنے لگا۔ جب وہ دریائے یردن تک پہنچا تو یہودا کے لوگ جلجال میں آئے تاکہ اس سے ملیں اور اسے دریا کے دوسرے کنارے تک پہنچائیں۔ بنیامینی شہر بہوریم کا سمی بن جیرہ بھی بھاگ کر یہودا کے آدمیوں کے ساتھ داؤد سے ملنے آیا۔ بنیامین کے قبیلے کے 1000 آدمی اس کے ساتھ تھے۔ ساؤل کا پرانا نوکر زیبہ بھی اپنے 15 بیٹوں اور 20 نوکروں سمیت ان میں شامل تھا۔ بادشاہ کے یردن کے کنارے تک پہنچنے سے پہلے وہ جلدی سے دریا کو عبور کر کے اس کے پاس آئے تاکہ بادشاہ کے گھرانے کو دریا کے دوسرے کنارے تک پہنچائیں اور ہر طرح سے بادشاہ کو خوش رکھیں۔ داؤد دریا کو پار کرنے کو تھا کہ سمی اوندھے منہ اس کے سامنے گر گیا۔ اس نے التماس کی، میرے آقا مجھے معاف کریں، جو زیادتی میں نے उस दिन आपसे की जब आपको यरूशलेम छोड़ना पड़ा वो याद न करें। बराह करम ये बात अपने जहन से निकाल दें। मैंने जान लिया है कि मुझसे बड़ा जुर्म सरजद हुआ है, इसलिए आज मैं यूसुफ के घराने के तमाम अफराद से पहले ही अपने आका और बादशाह के हुजूर आ गया हूँ। अबिशै बिन जरूयाह बोला, सिमी सजाए मौत के लायक है, उसने रब के मसह किए हुए बादशाह पर लानत की है। लेकिन दाऊद ने उसे डांटा, मेरा आप और आपके भाई योआब के साथ क्या वास्ता? ऐसी बातों से आप इस दिन मेरे मुखालिफ बन गए। आज तो इसराइल में किसी को सजाए मौत देने का नहीं बल्कि खुशी का दिन है। देखें, इस दिन मैं दोबारा इसराइल का बादशाह बन गया हूँ। फिर बादशाह सिमई से मुखातब हुआ, रब की कसम आप नहीं मरेंगे। साउल का पोता मफीबोसत भी बादशाह से मिलने आया। उस दिन से जब दाऊद को यरूशलेम को छोड़ना पड़ा आज तक जब वो सलामती से वापस पहुंचा, मफीबोसत मातम की हालत में रहा था। न उसने अपने पांव न अपने कपड़े धोए थे, न अपनी मोछों की काट छांट की थी। जब वो बादशाह से मिलने के लिए यरूशलेम से निकला तो बादशाह ने उससे सवाल किया, मफीबोसत आप मेरे साथ क्यों नहीं गए थे? उसने जवाब दिया, मेरे आका और बादशाह मैं जाने के लिए तैयार था, लेकिन मेरा नौकर ज़ैबा मुझे धोखा देकर अकेला ही चला गया। मैंने तो उसे बताया था, मेरे गधे पर जीन कसो ताकि मैं बादशाह के साथ रवाना हो सकूं, और मेरा जाने का कोई और वसीला था ही नहीं क्योंकि मैं दोनों टांगों से माजूर हूं। ज़ैबा ने मुझ पर तोहमत लगाई है, लेकिन मेरे आका और बादशाह अल्लाह के फरिश्ते जैसे हैं, मेरे साथ वही कुछ करें जो आपको मुनासिब लगे। मेरे दादा के पूरे घराने को आप हलाक कर सकते थे, लेकिन फिर भी आपने मेरी इज्जत करके उन मेहमानों में शामिल कर लिया जो रोजाना आपकी मेज पर खाना खाते हैं। चुनांचे मेरा क्या हक है कि मैं बादशाह से मजीद अपील करूं? बादशाह बोला, अब बस करें, मैंने फैसला कर लिया है कि आपकी जमीनें आप और ज़ैबा में बराबर तकसीम की जाएं। मफीबोसत ने जवाब दिया, वो सब कुछ ले ले, मेरे लिए यही काफी है कि आज मेरे आका और बादशाह सलामती से अपने महल में वापस आ पहुंचे हैं। बर्जली जिलआदी राजलईम से आया था ताकि बादशाह के साथ दरिया यर्दन को पार करके उसे रुखसत करे। बर्जली 80 साल का था। मोहनाइम में रहते वक्त उसी ने दाऊद की मेहमान नवाजी की थी क्योंकि वो बहुत अमीर था। अब दाऊद ने बर्जली को दावत दी, मेरे साथ यरूशलेम जाकर वहां रहें, मैं आपका हर तरह से ख्याल रखूंगा। लेकिन बर्जली ने इनकार किया, मेरी जिंदगी के थोड़े दिन बाकी हैं, मैं क्यों यरूशलेम में जा बसूं? मेरी उम्र 80 साल है, न मैं अच्छी और बुरी चीजों में इम्तियाज कर सकता, न मुझे खाने पीने की चीजों का मजा आता है। गीत गाने वालों की आवाजें भी मुझसे सुनी नहीं जाती। नहीं मेरे आका और बादशाह, अगर आपके साथ जाऊं तो आपके लिए सिर्फ बोझ का बास होगा। इसकी जरूरत नहीं कि आप मुझे इस किस्म का मुआवजा दें, मैं बस आपके साथ दरिया यर्दन को पार करूंगा और फिर अगर इजाजत हो तो वापस चला जाऊंगा। मैं अपने ही शहर में मरना चाहता हूं जहां मेरे माँ बाप की कब्र है, लेकिन मेरा बेटा किमहाम आपकी खिदमत में हाजिर है, वो आपके साथ चला जाए तो आप उसके लिए वो कुछ करें जो आपको मुनासिब लगे। दाऊद ने जवाब दिया, ठीक है, किमाम मेरे साथ जाए और जो कुछ भी आप चाहेंगे मैं उसके लिए करूंगा। अगर कोई काम है जो मैं आपके लिए कर सकता हूं तो मैं हाजिर हूं। फिर दाऊद ने अपने साथियों समेत दरिया को अबूर किया। बर्जली को बोसा देकर उसने उसे बरकत दी। बर्जली अपने शहर वापस चल पड़ा। جبکہ داؤد جلجال کی طرف بڑھ گیا، کمہام بھی ساتھ گیا۔ اس کے علاوہ یہودا کے سب اور اسرائیل کے آدھے لوگ اس کے ساتھ چلے۔ راستے میں اسرائیل کے مرد بادشاہ کے پاس آ کر شکایت کرنے لگے، ہمارے بھائیوں یہودا کے لوگوں نے آپ کو آپ کے گھرانے اور فوجوں سمیت چوری چوری کیوں دریائے یردن کے مغربی کنارے تک پہنچایا؟ یہ ٹھیک نہیں ہے۔ یہودا کے مردوں نے جواب دیا، بات یہ ہے کہ ہم بادشاہ کے قریبی رشتے دار ہیں، آپ کو یہ دیکھ کر غصہ کیوں آ گیا ہے؟ نہ ہم نے بادشاہ کا کھانا کھایا نہ اس سے کوئی تحفہ پایا ہے۔ تو بھی اسرائیل کے مردوں نے اعتراض کیا، ہمارے 10 قبیلے ہیں، اس لیے ہمارا بادشاہ کی خدمت کرنے کا 10 گنا زیادہ حق ہے۔ تو بھی پھر آپ ہمیں حقیر کیوں جانتے ہیں؟ ہم نے تو پہلے اپنے بادشاہ کو واپس لانے کی بات کی تھی۔ یوں بحث مباحثہ جاری رہا، لیکن یہودا کے مردوں کی باتیں زیادہ سخت تھیں۔